असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी शिक्षक संघ संगठनहरूले स्थानीय तहसँग संवाद गर्ने भनेर एउटा कार्यक्रमको तय गरेका छन्। यो संवादको उद्देश्य के हो, यसले शिक्षकको वृद्धि विकास र शिक्षाको गुणस्तरमा कस्तो प्रभाव पार्दछ, यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्र राज पौडेल। पौडेलज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
शुरूआतमा तपाईँहरूको विमत थियो होइन, स्थानीय तहलाई माध्यमिक तहसम्मको अधिकार दिने कुरामा चाहिँ शिक्षक संघ संगठनको कहीँ न कहीँ कुनै न कुनै रूपमा विमति थियो होइन?
अब हामी नेपाली शिक्षकहरूले चाहिँ नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षा, सबैले शिक्षा पाउने कुरोको बारेमा हामी अत्यन्तै सचेत छौँ र संविधान आइसकेपछि संविधानले माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारलाई दिने संविधानमा प्रावधान राख्यो, व्यवस्था गर्यो र यसमा हाम्रो थोरै रिजर्भेसन भनौँ या यसलाई मोडिफिकेसनको रूपमा के भनेका थियौँ भने यो साझा सूचीमा भएर निश्चित चाहिँ सञ्चालन पद्धतिमा स्थानीय सरकार उपस्थित होस्, व्यवस्थापकीय पक्षमा चाहिँ संघीय र प्रादेशिक सरकारको पनि उपस्थिति हुन आवश्यक छ, यसलाई साझा सूचीबाटै अगाडि बढाउनु पर्छ भन्ने थियो। त्यो एउटा विमति त्यति मात्र हो। र दोस्रो, 72 सालमा संविधान आइसकेपछि संघीय शिक्षा ऐन तत्कालै आउला र संघीय शिक्षा ऐन र प्रादेशिक शिक्षा ऐन बनिसकेपछि त्यसको अन्तर्गत रहेर स्थानीय सरकारले नबाजिने गरी आफ्ना नियम कानून मापदण्ड निर्देशिका जे निर्माण गर्ने हो त्यसको आधारमा अगाडि बढ्नेछ भन्ने जुन अपेक्षा गरिएको थियो, 72 सालदेखि अहिले 7 वर्ष बितिसक्दा पनि संघीय शिक्षा ऐन नआइसकेपछि स्थानीय तहहरूले 753 थरीका विधि व्यवहारहरू शिक्षामा देखियो। यसले अराजकता ल्यायो, यसले शैक्षिक समस्या समाधान तर्फ भन्दा यसले विकृति तर्फ अगाडि बढ्यो भन्ने हाम्रो चाहिँ ठहरायो। जस्तो उदाहरणको लागि नेपाल सरकारले इसिडीमा रहनुभएका शिक्षक साथीहरूको न्यूनतम श्रमिकको ज्याला स्वरूप 15,000 हुनुपर्छ भन्ने राज्यले बजेट मार्फत चाहिँ घोषणा गरेर 15,000 न्यूनतम इसिडीका साथीहरूलाई उपलब्ध, शिक्षकहरूलाई उपलब्ध गर्ने निर्णय गर्यो। तर त्यो निर्णय कस्तो गर्यो भन्दा 8,000 चाहिँ के अरे राज्यले, केन्द्रको संघीय सरकारले पठाउने बजेट, 7,000 चाहिँ स्थानीय सरकारले थप गरेर 15,000 दिने भन्यो। अब त्यो 15,000 दिने भन्ने कुरो यद्यपि आजका मितिसम्म पनि यो 2-3 वर्ष बितिसक्दा पनि 1/3 स्थानीय तहले त्यो उपलब्ध गर्नुभएको छैन। यसबाट के देखिन्छ भने या त स्थानीय तह अराजक छ, केन्द्रको नियम मान्दैन, या त शिक्षकप्रति पूर्वग्रह छ होइन, या त योसँग साधन स्रोत सामर्थ्यता छैन। यो तिनकै कुराले के पुष्टि गर्छ भने केही न केही कमजोरीहरू छ। त्यसकारण कतिपय स्थानीय तहले अत्यन्तै राम्रो गरेका उदाहरणहरू नि हाम्रा बीचमा छन्। शिक्षक चाहिँ अर्गनाइजेसनसँग बसेर गुणस्तरीय शिक्षाका बारेमा कतिपय पालिकाले शिक्षकहरूले राम्रो चाहिँ सरसल्लाह गरेर योजना बनाएर कार्यान्वयन गरेका देखिएको छ। र मैले समग्रमा अब के भनौँ भने उहाँहरूप्रति स्थानीय सरकारलाई दिएकोमा साझा सूचीमा हुनुपर्छ संविधानमै, र यो अहिले चाहिँ स्थानीय सरकार चाहिँ आर्थिक रूपले, सामाजिक रूपले, शैक्षिक रूपले होइन विभिन्न सांस्कृतिक रूपले यो अहिले केवल नभएको कारणले साझा सूचीबाट गर्दै गगन गर्दै गएर उसलाई सक्षम बनाएर मात्रै स्थानीय तह दिनपर्छ भन्ने हाम्रो रिजर्भेसन यथावत छ। यसको अलावा अहिले कतिपयले राम्रा कतिपयले नराम्रा गरेको कुरो, राज्यकै नीति नियम नमानेका कुरा, पूर्वाग्रही ढङ्गले चाहिँ काम गरेका कुरा, असक्षमताका कारणले देखिएका विधि व्यवहारहरू यी करेक्सन गर्न अब स्थानीय तहमा नै हाम्रा संस्थाहरू उहाँहरूसँग बहस छलफल गरेर त्यो आरोप र प्रत्यारोप भन्दा यसलाई सुधारात्मक ढङ्गबाट कसरी जान सकिन्छ, अब स्थानीय तहमा प्रत्यक्ष त्यही नै 753 नै अब बहस सुरुवात गरेर हामी यो समाधानतर्फ जानुपर्छ।
तपाईँले भन्न खोज्नु भएको चाहिँ स्थानीय तह चाहिँ बलियो नहुन्जेलसम्मका निम्ति स्थानीय तहलाई सबै अधिकार दिनु हुँदैन, प्रदेश सरकार र संघीय सरकारलाई पनि त्यो प्रकारको अधिकार राख्नुपर्छ भन्न खोज्नु भएको हो?
निश्चित रूपमा साझा सूचीमा हुनुपर्छ। एसडिजी गोल राज्यले चाहिँ के अरे सन् 2030 सस्टेनेबल डेभलपमेन्ट गोलमा हस्ताक्षर हो, शिक्षाका न्यूनतम चाहिँ आवश्यकताहरू परिपूर्ति हुनेछन् भन्ने कुरो राखेको छ, तर त्यो स्थानीय तहले गर्नै सकिरहेको छैन, साधन स्रोतले गर्न सकेको छैन, क्षमताका आधारले गर्न सकेको छैन भनेपछि त केन्द्रको र प्रदेशको सहयोगको त जरुरी त अहिले प्रमाणित भयो यो 7 हामीले अगाडि नै भनेका थियौँ। अहिले तपाईँले जुन भन्नु हो यसमा साझा सूचीमा हुनुपर्छ, एकल अधिकारबाट मात्रै अहिले नगइकन यसलाई बलियो बनाएर सक्षम बनाएपछि मात्रै एकल अधिकारमा रूपान्तरित हुनुपर्छ भन्ने हो।
यो 7 गतिविधिले चाहिँ स्थानीय तहले चाहिँ धान्न सकेन भन्न खोज्नु भयो?
धान्न सकेन त, राज्यकै निर्णय धानेन। अहिले मैले निवेदन गरे कि 7,000 तिमी थपेर देऊ, 15,000 दिन पर्ने रहेछ, हामी 8,000 पठाइदिन्छौँ केन्द्रबाट संघीय चाहिँ बजेटबाट भनेको कुरै एक तिहाईले आज चाहिँ 2 पुरा गर्न सकेन। असक्षम र त अब हामीले आरोप होइन, यो त प्रमाण, यो चाहिँ अहिलेको घटनाले बुझाएको छ। कोभिडको बेलामा, कोभिड-19 बेलामा विद्यालयहरू बन्द भए शिक्षकहरूका संस्थाहरूले आफैले विभिन्न प्रोग्राम अन्तर्गत विद्यार्थीसँग पठन पाठनमा जोडिन हामी बाध्य भयौँ, हाम्रो कर्तव्य हामीले ठान्यौँ। तर स्थानीय तहहरूले जुन ढङ्गले चाहिँ त्यो कोभिडको बेलामा विद्यालय पढाइ भएन, विद्यालयको जिम्मा माध्यमिक स्थानीयले लिएको छ, चाहिँ 76 चैत्र 11 कोभिडको चाहिँ घोषणा भएर लकडाउन भयो, भदौसम्म चाहिँ विद्यालयमा त्यो स्थानीय सरकारले चाहिँ ती विद्यार्थीसँग जोडिने कुरो कसैले नै ल्याउन सकेनन्, अधिकांशले ल्याउन सकेनन्, भनेपछि असक्षम भएको कुरो बजेटका हिसाबले असक्षम भएका छन्, तपाईँको अहिले विधि पद्धतिका कारणले भएका छन्, कार्यक्रमिक रूपले भएका छन्, अनि राज्यको नियम कानुन मान्ने हिसाबले चाहिँ भएको छ, त्यो त प्रमाणित हाम्रा हामीले लान्छना होइन, त्यो अहिले 7 भएका परिघटनाहरूको मूल्याङ्कनले बताइरहेछ नि।
स्थानीय तहहरूले चाहिँ यो कुरा स्वीकार गर्न तयार छन्?
स्वीकार त तपाईँले कति स्थानीय तहमा काम गर्नुभएका प्रमुखहरू, म एउटा नामै किटेर भन्छु, पृथ्वी सुब्बा गुरुङ जो गण्डकी प्रदेशको अघिल्लो पटक मुख्यमन्त्री हुनुहुन्छ, उहाँले खुलेरै भनिदिनु भयो यो हामीले त्यतिखेर हेपेटाइटिस लियम, यो सम्भावना रहन्छ, यो साझा सूचीमा नराख्ने हो र स्थानीयलाई मात्र दिने, शिक्षा लथालिङ्ग हुन्छ भन्ने एउटा भाषणमा उहाँले अभिव्यक्त गर्नुभयो। यस्ता कयौं चाहिँ नगर प्रमुखहरूले चाहिँ स्थानीय प्रमुखहरूले भन्नुभएका घटनाहरू अनुभवहरू सेयरिङ भइरहेका छन्, त्यो भनेको त उहाँको त यथार्थ चिज हो नि त,
जिम्मेवारीबाट पन्चिन चाहेको पनि त हुन सक्छ नि।
यस्तो छ, तपाईँले त्यो पनि ठिकै भन्नुभयो, अब जिम्मेवारीबाट पन्चिन चाहेको कुरो, राज्यले बजेटमा 7,000 थप भनेको किन थप्न नसक्नु भएको, राज्यकै निर्णय नमान्ने, नसकेका कुरो त प्रमाणित त भएन नि त, एपिआईमा अहिले भएन, करिब 400 माथि चाहिँ के अरे पालिकाहरूले एक्ज्याक्ट मैले अहिले भन्न सकिन, क्षमा गरौँ, 400 माथि चाहिँ पालिकाहरूले चाहिँ त्यो 7,000 थप्नु भएको छ, बाँकी रहेका पालिकाहरूले चाहिँ अहिले पनि त्यो 7,000 थप्नु भएको होइन, नसक्नु भएको छ त, त्यो त यथार्थ हो त।
तपाईँहरू शिक्षक संघ संगठनहरू जे जति हुनुहुन्छ उहाँहरूले चाहिँ तपाईँहरूले चाहिँ स्थानीय तहसँग गर्ने भनेको संवाद चाहिँ के हो खास?
हाम्रो संवाद चाहिँ
कस्तो कार्यक्रम हो यो?
पालिकाहरूमा पालिकाको प्रकृति, क्षमता, आर्थिक अवस्था, त्यहाँको सञ्चालन पद्धतिका चाहिँ नेतृत्वको कार्यकुशलता फरक फरक प्रकृतिको छ, हामी हाम्रो संस्था मार्फत अर्थात् हामी शिक्षक महासङ्घ छ, त्यो शिक्षक महासङ्घ मार्फत सबै हाम्रा शैक्षिक के अरे संस्थाहरूको छात्र संगठन हो, एकरूपता भएर त्यो मार्फत हामीले पालिकाका अथोरिटी सरकार प्रमुख त्यहाँको शैक्षिक प्रशासनसँग हाम्रा त्यहाँका आवश्यकताहरू हामीलाई परेको पिरमरका हाम्रा दृष्टिकोणहरू सुधारका उपायहरू त्यो बोकेर हामी पालिकाका सरकार प्रमुख स्थानीय सरकार प्रमुखहरूको प्रतिनिधिहरूसँग सरकार प्रमुखसँग हामी उहाँहरूसँग बसेर उहाँका दृष्टिकोण र हाम्रो अहिले मैले निवेदन गरेका विषयवस्तुहरू त्यो राखेर रा छलफल गरेर एउटा मिल्छ भने शैक्षिक संवाद चाहिँ समिति चाहिँ हरेक पालिकामा गठन गर्ने अनि त्यसमा राज्यको विषयवस्तु पनि त्यहीँ ल्याउने स्थानीय सरकारका र ट्रेड युनियन कर्मीहरूको पनि शैक्षिक कर्मीहरूको पनि विषयवस्तु ल्याउने छलफल गर्ने त्यसलाई दुई महिना चार महिनामा हरेक चार महिनामा हामी यसरी गर्ने भन्ने एउटा बहस पश्चातको एउटा बाटो खोज्ने र त्यो बाटो खोजिसकेपछि अनि त्यसलाई चार चार महिनामा तीन महिनामा इभ्यालुएसन गर्दै गयो भने त्यो आरोप र प्रत्यारोप भन्दा पनि समाधानको दृष्टिकोणबाट हामी अगाडि बढ्यौँ भने बाल बालिकाको शैक्षिक सुधारमा हामी जोडिनलाई बढी प्रभावकारी हुन्छ कि भनेर अब हामी स्थानीय तहमा स्थानीय सरकारसँग बहस छलफल र समाधानको नीति अन्तर्गत यो योजना ल्याइएको।
कुन कुन संगठनहरू आबद्ध हुन्छन् यो यो संवादमा चाहिँ?
यो संवादमा शिक्षक महासंघ भनेको नेपालमा अहिले विद्यमान वैधानिक रूपमा रहनुभएका शिक्षक कर्मचारीका निजी विद्यालयका संगठनहरू हामी 14 छौँ। ती 14 छात्र संगठन महासंघ हो। त्यो महासंघ मार्फत हामी को कति जाने भन्ने कुरो त्यो महासंघले नै कोअर्डिनेसन गर्छ। तर सिङ्गो नेपालका शिक्षक कर्मचारी सामुदायिक र संस्थागत विद्यालयको टोटल हामी एउटा प्रतिनिधि मण्डल प्रतिनिधित्व गरेर हामी त्यसमा जान्छौँ। यो ऊ छुट्ने नछुट्ने भन्ने हुँदैन, सबै नै छौँ हामी त्यो महासंघ। त्यसमा चाहिँ एकीकृत शिक्षक संगठन होइन अनि अखिल नेपाल शिक्षक संघ, मधेसी शिक्षक फोरम, विद्यालय कर्मचारी, निजी विद्यालयमा काम गर्ने चाहिँ शिक्षक संगठनको इस्टु लगायत सबै छौँ हामी त्यसमा।
तपाईँहरू शिक्षक संघ संगठन स्थानीय तहका प्रमुखहरू, स्थानीय तहमा रहेको शिक्षा इकाइका प्रमुखहरू त यो संवादमा हुने भए बाँकी सहकारी चाहिँ तपाईँहरूको कोसँग हुन्छ?
यस्तो छ, आवश्यकता हेरी अब हामी भोलि विद्यार्थी संगठन अथवा अभिभावकहरूको पनि किनभने सरकारी त आखिरीमा विद्यार्थीको हकितका लागि हामी गएको होइन, भोलि आवश्यकता हेरी उहाँहरूको उपस्थिति माग्यो चाहिँ घटनाले विषयले भने राजनीतिक दलहरू होइन सामाजिक संस्था यदि ती घटनाले माग्यो भने उहाँहरूको उपस्थितिलाई पनि हामी चाहिँ ढोका खुला नै राखिराखेका हुन्छौँ त्यो विषयलाई, किनभने यो त देशको समग्र चाहिँ साझा विषय भएको कारणले र हरेक घर घरबाट विद्यालयमा विद्यार्थी पुग्छन्, त्यसै कारणले यो विषय त यस्तो विषय हो कुनै पनि घर छुट्दैन यो विषयसँग जोडिन गाँसिन गाँसिएको हुन्छ। त्यसै कारणले हामी चाहिँ अहिले मूलत हामी यसको मूल स्टेक होल्डर भएको ठुलो खर्च लागेको बिहानदेखि बेलुकासँग हामी तिनै बालबच्चासँग चाहिँ खेल्न पर्ने त्यो अभावसँग खेल्न पर्ने राम्रो हुँदा राम्रोसँग खेल्न पाउने त्यो राम्रोसँग पनि नराम्रोसँग पनि हामीले नै शिक्षकहरूले नै 4,00,000 शिक्षकहरू नेपालका चाहिँ सामुदायिक र संस्थागत गरेर करिब शिक्षक कर्मचारी छौँ हामी, ती 4,00,000 दिनौँ ती विद्यार्थीसँग खेल्ने भएको हुनाले मूल स्टेक होल्डरको रूपमा हामीले आफूलाई चाहिँ खाने हुँ। तर यो समाधानमा चाहिँ हामीले अन्य अहि मैले निवेदन गरे जस्तै विद्यार्थी संगठन, अभिभावक संगठन, राजनीतिक दलहरू, सामाजिक संघ संगठनहरूलाई पनि आवश्यकता हेरी यसमा यो अभियानमा चाहिँ हामी लग्यौँ भने यसले चाहिँ राष्ट्रिय एकता यो शैक्षिक एकता अथवा शिक्षाका विषयमा एउटै धारणा निर्माणमा हामी पुग्छौँ र समाधानमा सजिलो हुन्छ भन्ने हाम्रो अपेक्षा छ।
यो संवादको उद्देश्य चाहिँ के हो?
यो संवादको एकमात्र उद्देश्य भनेको गुणस्तरीय शिक्षा अहिलेको चाहिँ शैक्षिक व्यतिथिको एउटा चाहिँ समाधान र अहिले शिक्षक कर्मचारी प्रति भएको विभेदता अन्याय अत्याचार र उपेक्षाको चाहिँ समाधान होइन र एसटिजी गोलमा राज्यले जुन सन् 2030 हामी जे प्राप्ति गर्छौँ विद्यार्थी भर्नाको के अरे निशुल्क अनिवार्य शिक्षामा विद्यार्थीहरू चाहिँ रहन पर्ने ड्रप आउट अथवा गुणस्तरीय शिक्षा अनि वार्षिक चाहिँ एचिभमेन्ट हैन यी जे जे हामीले यति पुर्याउँछौँ र यस्तो चाहिँ स्तरीय शिक्षा नेपालमा 30% हाम्रो कमिटमेन्ट छ भन्ने कुरा छ. अहिले बजेट चाहिँ 10.92% छ तर चाहिँ एसडिजी गोलमा राज्यले चाहिँ 20% न्यूनतम बजेट हामी शिक्षामा राखेर सुधारमा जान्छौँ भनेको छ. COVID-19 आयो हामी कहाँ चाहिँ के अरे सूचना मैत्री विद्यालय नभएको हुनाले हामी विद्यालय सुचारू गर्न सकेनौँ होइन. यस्ता विषयहरू अब हामी एसडिजी गोलमा चाहिँ लक्ष्य प्राप्ति गर्नका लागि यिनै उद्देश्य प्राप्ति नै गुणस्तरीय शिक्षा अहिलेको ट्रेड युनियनिस्टहरूका अधिकारहरू र उपेक्षा गरिएको सुधार अनि एसडिजी गोलमा चाहिँ हामी लक्ष्य प्राप्तिमा चाहिँ पुग्नका लागि साझा एउटा अभियान हो.
तपाईँहरूले त यो योजना बनाउनु भयो, स्थानीय तहहरू यो संवादमा आउन सक्लान्, यो संवादमा चाहिँ उनीहरू सहभागी हुन्छन् भन्ने तपाईँहरूको त्यो ग्यारेन्टी चाहिँ के छ? आउन सक्ने सम्भावना चाहिँ कति छ, आउँछन् कि आउँदैनन्?
अब शिक्षा सुधारमा यस्तो शालीन योजना बोकेर हिँड्दा पनि आउँदैनन् भने यसैले नि के प्रमाणित गर्छ भने उहाँहरू अराजक हुनुहुन्छ, विषयको समाधान चाहनुहुन्न. हामीले जे चाहिँ उहाँहरूको चाहिँ बौद्धिक चाहिँ स्तर जे हो त्यो अझ सुधार्न बाँकी छ भन्ने हामीले जुन चाहिँ सोचिरहेछौँ त्यसलाई थप पुष्टि हुन्छ. र मलाई के लाग्छ भने अहिलेकै उदाहरणमा पनि तपाईँ 400 हाराहारीले शिक्षकहरूलाई चाहिँ 15,000 न्यूनतम तलब दिनुपर्छ, शैक्षिक सुधार गर्नुपर्छ, त्यहाँ विद्यार्थीको खाजाका कुरा, परिणामका कुरा, विद्यालयको भौतिक सुधारका कुरामा अहिले जोडिएका उदाहरण नै छ. हामी सबै अवगुण मात्रै भनेर भनियो भने अन्याय हुन्छ भने ती राम्रो गरेर गएको उदाहरण त त्यही 753 भित्रै छ. यदि त्यो 753 भित्र भएका चाहिँ राम्रा पक्षलाई अझ थप बढाउ र नभएकामा हामी एजेन्डा लिएर गर्छौँ भने ती राम्रा भएकाले त हामीले इमिडिएट स्वागत गरिहाल्नुहुन्छ. अब नभएकाले अझ गर्नु भएन भने त्यो त उहाँहरूकै लागि हानिकारक र उहाँहरू प्रष्ट रूपमा देख्ने गरी चाहिँ उहाँहरू असक्षम हो, यो शैक्षिक सुधार गर्न चाहनुहुन्न भन्ने आरोप लाग्छ. त्यस कारणले मलाई लाग्छ यस्तो तर्फ उहाँहरू जानुहुन्छ भन्ने कुरो म कल्पना पनि गर्दिनँ. हाम्रो बुझाइमा ऊ भएको हामी शालीन ढङ्गले नै हामी शैक्षिक सुधारकै पक्षको एउटा अङ्ग हौँ भन्ने मोडलले हामी जाने यो अभियान कार्यक्रम सोच भएको कारणले मलाई लाग्छ त्यो चाहिँ अहिले म कल्पना गर्न सक्दिनँ चाहन्न पनि.
तपाईँहरूले सञ्चालन गर्न लागेको यो संवाद चाहिँ कहिलेदेखि र कहाँबाट सुरुवात हुन्छ?
अब हामीले यो पुसको 29-30 गते भित्र हामीले मोडलको रूपमा 3 पालिकामा तुरुन्तै प्रारम्भ गर्दैछौँ. एउटा काठमाडौँमा, अर्को चितवनमा, अर्को धनुषामा. अब पालिका चाहिँ छनौट सरसल्लाहबाट हुन्छ. हामी यो 3 अहिले इमिडिएट यही मसान्तभित्र यसको मसान्तसम्ममा हामीले त्यो कार्यक्रम सेट गरेर उहाँहरूसँग सरसल्लाह गरेर त्यो मोडल होइन एउटा हार्मोनी चाहिँ सौहार्द ढङ्गले छलफल गर्ने वातावरणको उहाँहरूसँग सरसल्लाह समय लिएर हामी मोडलको रूपमा प्रयोग गर्छौँ र अनि म्यासिभली त्यसपछि एउटा कार्ययोजना बन्छ.
यो संवादले चाहिँ शिक्षकहरूका मुद्दा मात्रै समेटिँदैनन्, शिक्षकहरूका माग मात्रै समेटिँदैनन्, यसले शिक्षाको गुणस्तर पनि वृद्धि गर्छ भन्नका निम्ति यसलाई चाहिँ कसरी प्रमाणित गर्नुहुन्छ तपाईँ?
पहिलो कुरो विद्यालयमा अहिले सूचना मैत्री विद्यालय छैनन्, विद्यालयका भौतिक चिजहरू पर्याप्त छैनन्, लाइब्रेरी छैन, टोयलेट छैन, पानीका धारा छैनन्. भएका विद्यालय छन् तर ती भएका चाहिँ 20% देखेर छ नि भनेर त्यो उदाहरण दिनुको सट्टा हामीले त अल इन अलमा भएन भने वञ्चित हुन्छन् नि होइन. त्यस कारणले गर्दाखेरिमा अभाव भएकामा अनि तपाईँको अहिले चाहिँ शिक्षकहरूको अभाव भएको कतिपय ठाउँमा हामी एउटा के स्वीकार्छौँ भने पहाडी विद्या चाहिँ भेगका विद्यालयहरूमा अहिले जनसङ्ख्याको सहरीकरणका कारण हिजो भएको जनसङ्ख्या छैन, विद्यार्थी चाप कम छ, शिक्षक छन् बढी, विद्यार्थी चाप कम छ. त्यसलाई के गर्न पर्यो? रिम्यापिङ गरेर त्यो विद्यालय अब आवश्यक हो कि होइन, ती विद्यार्थीहरूको व्यवस्था कसरी गर्ने भनेपछि शिक्षकको रिम्यापिङ गर्न जरुरी छ, विद्यालयको रिम्यापिङ गर्नुपर्नेछ. अहिलेको शिक्षा चाहिँ करिकुलमको हामी साँच्चै विद्यार्थी एउटा 10 वा 12 हाई स्कुलको चाहिँ शिक्षा लिएर आफ्नो खुट्टा उभिन सक्छ कि सक्दैन, सकेको छ कि छैन, सके होइन भने कहाँ त्रुटि छ लगायत यी चिजबाट हामी सक्षम विद्यार्थी अर्थात् क्वालिटी एजुकेसन भन्नु समरीमा भौतिक सुधार यो अभियानले भौतिक सुधार गर्छ, अहिले भएको हाम्रो अवस्थाको रिभ्यू गरेर परिमार्जन गरेर रिस्ट्रक्चरमा हामी जानका लागि बाटो खुलाउँछ। त्यस कारणले गर्दा यसको प्रमुख उद्देश्य भनेको गुणस्तरीय शिक्षा हो। त्यो शिक्षक त्यहाँ मूल पात्र भएको हुनाले त्यसको पनि पूर्ण व्यवस्था व्यवस्थित सन्तुष्टि हुनुपर्छ भनेर यसका माग मुद्दा पनि जोडिने अलग कुरो। अन्ततोगत्ता त्यसका माग मुद्दाहरू चाहिँ केसँग जोडिन्छ भने क्वालिटी एजुकेसनसँग जोडिन्छ। यसको मूल कुरो नै चुरो, त्यो त एउटा सानो अंश धेरै भागमध्ये शिक्षकका असन्तुष्टि र शिक्षकको मर्यादा वृत्ति विकासको कुरो एउटा अंश मात्रै हो। त्यो राम्रो भयो भने क्वालिटी एजुकेसनलाई यसले बल पुर्याउँछ भनेर भन्ने हो। त्यसकारण मूल हाम्रो गन्तव्य भनेको चाहिँ विद्यार्थी केन्द्रित हो, विद्यार्थीको गुणस्तरीय शिक्षाको प्राप्तिको लागि यो अभियान हो। त्यो भित्र असन्तुष्ट शिक्षकको सन्तुष्टि बनाउने पद्धति, अहिले भएका अन्याय अभावहरूलाई पनि समाधान गर्ने पनि विषय त्यहाँ जोडिँदै जान्छ।
विचार समूहका हिसाबले स्थानीय तहको प्रमुख एउटा विचार समूह र अर्को विचार समूहको शिक्षक संघ संगठनको बीचमा हुने जुन प्रकारको द्वन्द हुन्छ, यो संवादले त्यो प्रकारको द्वन्दको पनि अन्त्य गर्छ?
यसले द्वन्दको अन्त्य मात्रै होइन, एउटा बिरामी भएको बिरामी त्यो डाक्टर काङ्ग्रेसको एमालेको कुन विचारको हो अनि यो बिरामी के हो भन्दैन क्या। त्यसको धर्म के हो भनेदेखि बिरामी भएछ भनेपछि त्यसको डायग्नोसिस गरेर त्यसलाई उपचार दिने हो। अहिले शिक्षा चाहिँ तपाईँको बिरामी भएको छ, यसले राम्रो परिणाम दिन सकेको छैन, सन्चो छैन, यसलाई त्यो जिम्मा लिएर बसेको मान्छेले यसलाई उपचार दिने कुरो कुन शिक्षकहरू कुन पार्टीमा भोट हाले, कुन चाहिँ भोट हाल्ने विचारका हुन् वा कुन विचारको चाहिँ त्यहाँ स्थानीय सरकारको प्रमुख भयो भन्दैन। यसको मूल कुरो त शिक्षा सुधार गर्न जरुरी छ। अहिले हामी सन्तुष्ट छैनौँ, यसले चाहिँ उत्पादित चाहिँ हाम्रो जनशक्ति चाहिँ सही ढङ्गले हामीले परिकल्पना गरे अनुसारको चाहिँ हामीले उत्पादन भएन। यसको सुधारका लागि शिक्षकले आवाज उठाइराखेका छन्, उहाँहरूले नि केही गरिराख्नु भएकै छ। त्यो गरेको र आवाज उठाएको बीचको कुरोलाई एकै ठाउँमा ल्याएर एउटै समाधानको बाटो गर्ने हो। त्यस कारणले त्यो पार्टीको उपार्टीको यसलाई भोट दिएको उसलाई भोट दिएको भन्ने मोडलले, पहिलो कुरो शिक्षकमा पार्टी नै भएन, त्यही भोट दिएका आधारले यो फलानु विचारको होला भन्ने आरोप हो होइन, त्यसमा चाहिँ यसले काम गर्छ जस्तो लाग्दैन। यो साझा पवित्र अहिले मैले भने जस्तै यो बिरामी भएको चाहिँ पेसेन्टलाई डक्टरले गर्ने उपचार भएको हुनाले यो विचार आउँदैन, त्यहाँ बिमार र उपचार आउँछ।
शिक्षकहरू स्वयं शिक्षक संघ संगठनहरू शिक्षक महासंघप्रति त्यति धेरै सन्तुष्ट छैनन्, तपाईँहरूले गर्ने आन्दोलनप्रति उहाँहरूको त्यो सन्तुष्टि देखिँदैन। अन्तिममा तपाईँलाई यो संवाद चाहिँ तपाईँहरूको मुद्दा सम्बोधन गर्ने गरी हुन्छ भनेर भन्न सक्नका निम्ति तपाईँसँग केही त्यस्ता कुराहरू केही त्यस्ता आधारहरू छन्?
छन्। अब राज्यको प्रकृति हामीले बुझेका छौँ, 7 वर्षसम्म सङ्घीय शिक्षा यहाँ आउँदैन, त्यो हामी शिक्षक अर्गनाइजेसनका कारणले हो, दबाब कम पुगेको हो, त्यो गर्नुपर्छ भन्ने राज्य चलाउनेलाई थाहा छैन। त्यस कारण राज्यको प्रकृति नै यस्तो भएको हुनाले हामीले बढी दबाब दिनपर्ने, परिणाम आउन ढिला हुने, त्यो हामीले यहाँको नियति सबैले भोग्न परेको छ होइन। त्यस कारणले त्यो नियति भोग्न परेको कारणले साथीहरूले भन्नु स्वाभाविक हो। तर दुई तिनवटा उदाहरण हेर्नुहोस्, सञ्चयको के अरे पेन्सन पाउनुपर्छ शिक्षकले नि भनेर 20 वर्ष मागेपछि बल्ल पेन्सन पाउने विधिमा हामी यो राज्यले हामीलाई त्यो अवसर दियो होइन। यो शिक्षक नियुक्तिको प्रणाली आयोगबाट हुनुपर्छ भनेर शिक्षकले नै अर्गनाइजेसनहरूले नै माग गर्दा गर्दा बल्ल शिक्षक सेवा आयोग भएर अहिले अलि व्यवस्थित हुँदै आएको छ। के अरे सर्टिफिकेटहरू चोरीका सर्टिफिकेट भए शिक्षकका भन्ने आरोपलाई हामीले नै के भन्यौँ भने छानबिन गरौँ, त्यो 5% 2% चाहिँ चोरिएका सर्टिफिकेटले बाँकी रहेका 95% लान्छन् हामी बोकेर हिँड्दैनौँ भन्यौँ, अहिले त्यो समाधान लामो समयपछि बल्ल आएको छ। 28 वर्ष बराबरकै हाराहारीमा चाहिँ अस्थायी शिक्षक भए हामीले के भन्यौँ, अस्थायीलाई काम गर्न सक्ने परीक्षा पास हुने यहाँ गर्छु भनेर उहाँहरूलाई थाहै गरिदिउँ, होइन म बिदा हुन्छु भन्नेलाई गोल्डन ह्यान्डसेक दिउँ भनेर त्यो अभियान चलायौँ। 20-25 वर्षपछि बल्ल अहिले भएर 12-13 हजार नयाँ शिक्षक आउने बाटो खुल्यो, त्यो समस्या हल भयो। त्यस कारण नेपालको प्रकृति, यो राज्यले सम्बोधन गर्ने प्रकृति नै फरक ढङ्गको भएको हुनाले साथीहरूले संस्थाले कुरा गर्दा गर्दै नि परिणाम आउन सक्दैन, किन छिटो ल्याउँदैनन्, ल्याउनु पर्ने हो भनेर अपेक्षा गर्नु उहाँहरूको माग अत्यन्तै जायज, उहाँहरूको राइट्स हो। तर राज्यको प्रकृति नै यस्तो भएको र हाम्रा प्राप्ति भएका चाहिँ विषयवस्तुलाई अनुभूति गर्दा धेरै प्रयत्नबाट मात्रै हुने हुनाले लेथार्जी भएको छ। यसलाई हामी अब छिटो गराउने विधिमा पनि हामी अगाडि बढ्छौँ।
हस्, समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
शैक्षिक बहस मार्फत टेकराजी तपाईँले यो रेडियो नेपालबाट जुन अवसर दिनुभयो र अहिले धेरै दुविधा भएको कुरो आम नेपाली चाहिँ शिक्षक विद्यार्थी अभिभावकलाई समग्र नेपालीलाई नै जानकारी दिने जुन कार्यक्रम तपाईँले मलाई अवसर दिनुभयो यसका लागि मुरीमुरी धन्यवाद।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्र राज पौडेल। आजलाई कार्यक्रम शैक्षिक बहस यति। यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल। नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतोमा सतेगमाए।